उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। मंगलबारको श्रुति सम्वेकमा हामी विगत 3 साता यता बुद्धिसागरको उपन्यास कर्णाली ब्लुज वाचन गर्दै आएका छौं। आज पनि हामी कर्णाली ब्लुज उपन्यास लिएर आएका छौं। यसै उपन्यासको 4 श्रृंखला अब वाचन सुरु हुन्छ पृष्ठ 65 बाट। इरुखुवा मुहार हो, वनशक्ति माता महिदेल बाटी, भागीराम बेसमारी करायो। यी रुखवाम टुनाक अधिकार नै हो, दलितिरबाट मटेरा झरेका एकजना हँसिला मानिसले रुखस्यौ खामा गाडिसकेका थिए। दुईपल्ट त बुढाले खामा पनि उखेलिदिएको रहेछ। सारा लामिछानी बस्ती एकातिर भएपछि बुढोको केही लागेन, उसलाई कसैले साथ दिएन। आखिर बुढो थरथर काँप्दै अमौरी खोलाको पुलतिर सर्यो। पुल छेउ टुक्रुक्क बस्न थाल्यो। हँसिला दैरेखीले कटासेबाट पाल ल्याएर छाए। गाडिएका किलामा पालका चुच्चाहरू तन्काउँदै बाँधे। के बनाउन लागो, एक दिन चन्द्रले सोधेको थियो। सर्कस भन्दै उनी हाँसेका थिए। पाल टाँगेर घर जस्तो बनाएपछि बस्नलाई दुईटा काठका डुग्गीमा 2 मिटर लामो फ्ल्याग जोडियो र एक दिन चुलामा आगो बल्यो। आगो बलेको दिन अमौरी खोलामा जम्मा भएका सबैलाई कटासेबाट ल्याएको जेरी बाँडेका थिए रे। भोलिपल्टदेखि त चुलोबाट पिरो धुवा बेसमारी मडारिँदै आकाशतिर उड्न थाल्यो। सालका रुखका पात पातलाई छुँदै एक हप्तामै चुलो सुक्यो। अहिले भने त्यसमाथि पिँधमा खरानी लिपिएको कितली तातिरहन्छ। बीचको खामामा ध्वाँसो जम्न लागिसकेको थियो। चन्द्र र मैले बल्ल थाहा पायौँ ती मान्छेले दोकान पो खोलेका रहेछन्। बिडी र सुर्पाका लागि आगो खोज्न त्यति गाह्रो रहेन। बिस्कुट, सुन्तला, मिठाई, चुरोट, चाउचाउ के हो के उनले बेच्न ल्याए। बाले दिएका 2 रुपियाँले म गोजीभरि सुन्तला मिठाई पाउँथेँ। गाईगोरु लिन आएका गोठालाहरूको भिड त्यहीँ हुन्थ्यो। बाटामा हिँड्नेहरू पनि त्यहीँ टक्क अडिएर चिया पिउँथे। एक दिन त अचम्मै भयो। साउजीले एउटा खामामा कागज झुन्ड्याएका थिए। एक दुईजना गोठालाले कागजलाई घोरिँदै हेरिरहेका थिए। के रहेछ भनेर चन्द्र र म पनि त्यता दगुर्यौँ। एउटा कापीको पानामा बाङ्गाटिङ्गा अक्षरमा लेखिएको थियो, यहाँ चिया पाइन्छ, 1 गिलासको 2 रुपियाँ। लामिछाने बस्ती र पथरैयाबाट सामान किन्न धेरै मान्छे आउन थाले। गोठालाहरूले त सुर्ती किनेका किने। साउजी पनि मक्क थिए। मान्छे नआउँदा खटियामा उत्तानो परेर आँखा छिम्लिन्थे। गोठालाहरू पनि दोकानकै छेउ बसेर बागचाल खेल्थे, चियाबाजी खेल्थे। धेरैले भागीरामको कुरा सुन्न छाडे। भागीराम पुलको छेउमा एक्लै टुक्रुक्क बसेर बरबराइरहन्थ्यो। दोकान बेसमारी चल्न थालेपछि साउजीले सामान बढाए। त्यहाँ चिनी, चियापत्ती, बिडी र चामल पनि पाइन थाले। पसलको नाम पनि राखियो। साउजीले नेपालगञ्जबाट साइनबोर्ड पनि बनाएर ल्याए, मटेरा चिया पसल, मटेरा कैलाली, यहाँ सुपथ मूल्यमा सामान पाइन्छ। साइनबोर्डको किनारमा एउटा नदी र छेवैमा घरको चित्र बनाइएको थियो। माथिपट्टि रातो अक्षरमा लेखिएको थियो, शुभ लाभ। साँझपख मटेराको ओल्लो छेउ लामिछानी बस्ती र पल्लो छेउ थारू गाउँका बुढाहरू चिया पिउँदै गफ गर्न आउन थाले। बुढाहरू कहिलेकाहीँ चर्का चर्का आवाजमा कुरा गर्थे। चन्द्रका बाबा नि बेला बेला प्याच सुर्ती थुक्दै उभिरहेका देखिन्थे। साउजी सबैसँग हाँसी हाँसी कुरा गर्थे, तर केही दिनमै 1-2 जना बुढाहरू पनि उनीसित रिसाए। पानी मिसाएर बेचेको चियाले के कमाउँथ्यो। एकजना लामिछाने बुढाले हल्ला फिजाए, त्यसले अचेल चरेस बेच्न थालेको छ। साउजीले पनि त्यो कुरा सुनेछन्। केही दिनपछि त उनी हाँस्नै छोडे, किनभने धेरै बुढाहरू चिया पिउन आउनै छाडेका थिए। चन्द्र र म मिठाई किन्न जाँदा पनि झर्केर कुरा गर्थे, तर साउजीको हाँसो पलाउँदै गयो। एक एक गर्दै बुढाहरू फेरि फर्किए। साँचो पख बुढाहरूको फेरि उही चर्का चर्का गफ। कहिलेकाहीँ बुढाहरू बाको साइकल पछाडिबाट तानेर त्यहीँ रोकिदिन्थे। डाक्टर साहब, मलाई हिजो रातभरि खोकी लाग्यो, एउटा बुढा भन्थे, ठुलै रोग पो लाग्न थाल्यो हो कि। मलाई पनि हिजो रातभरि निद्रा लागेन, अर्का बुढा भन्थे, पिँडौला फर्केर अगाडि आउलान झैँ दुखे। बा कसैका नाडी छाम्नुहुन्थ्यो, कसैको आँखा च्यातेर हेर्नुहुन्थ्यो, त कसैको जिब्रो, बा के भनेर बुढाहरूलाई खुसी पार्नुहुन्थ्यो, कसैलाई भने औषधि ल्याइदिने बाछा गर्नुहुन्थ्यो। यस्तो अन्नकन्टार गाउँमा आएर बसेका छन् डाक्टर, बुढाहरू खुसी हुँदै भन्थे, भगवान्कै दूत हुन्। ए साउजी, मेरो तर्फबाट चिया खुवाऊ। बा अगाडिका दाँत देखाएर हाँस्दै चिया पिउनुहुन्थ्यो। एक दिन दोकानमा बुढाहरू चर्का चर्का आवाजमा कुरा गरिरहेका थिए, झगडा पऱ्यो कि भनेर दगुर्दै गएको त कुरा अर्कै रहेछ। 11 वर्षदेखि म यही मटेरामा छु, लामिछाने बुढा चिरचिर पसिना काटिरहेका थिए। अब आएर अन्त जा भन्दा मान्छु म, अर्का बुढाले उनलाई थपथपाए। चिन्ता नगर लामिछाने, डोजर हाम्रै छातीबाट चलाए पनि म छाड्दिन। बुढाहरूको कुरा सुनेर म बेतोडले घरतिर दगुरेँ। घर पुग्दासम्म पसिनाले नुहाइसकेको थिएँ, स्याँ स्याँ सास बढेको थियो। आँगनमा पुग्दा देखेँ मगरमामा त जाँडले नुहाए झैँ डुङडुङ्दी गनाउँदै हाम्रो घरको पिँढीमा थुचुक्क बस्न आइपुगेका रहेछन्। आँखा राता र रसिला थिए। मगरमामा 1 वर्ष अघि सुर्खेततिरबाट झरेका थिए, बाह्र आमा पनि त्यहीँबाट झर्नुभएको थियो, यसैले नाता गाँसियो। हाम्रो घरसम्म आइपुग्ने बाटो छेवै मगरमामाको घर थियो। घर पनि बेसरमले बारेको, हाम्रो गोठ जस्तै गोबर र माटोले लिपेको। भित्तामा भने एकदमै नसुहाउँदा रातो कमेराका बुट्टा थिए, भिजेको कमेरोको डल्लो बजारे जस्तो। केही महिना अघि मैले माइजूलाई देख्दा उनको पेट बाख्राको सानो पाठो जत्रो थियो। मामा मक्क थिए, भन्थे 2 महिनामा पाउँछ कि। एक दिन माइजूले माटोको डल्लो कोपरेको मैले देखेँ। भान्जा कसैलाई नबनाई, उनले रुन्चेश्वरमा भनेकी थिइन्, एकदम खान मन लाग्यो कि। मगरमामाको घरमा सम्पत्तिको नाममा थिए 3 सुँगुर। कहिलेकाहीँ आफ्नो थुतुनो मेरो पिँडौलामा धसार्न आइपुग्ने, लामा थुतुना र्यालले लतपतिएका, घिन लाग्दा। सुँगुरले छोएको थाहा पाएपछि आमाले कटौराको पानी कानको सुनमा छुवाउँदै मेरो शरीरमा छर्किदिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, चोखी सब। दिदी तपाईँहरू त पुरानै हुनुहुन्छ, मगरमामा हडफिल थिए, म त एकदम नयाँ, यहाँबाट पनि उठीवास लाग्यो भने कहाँ जानुपर्ने हो। उनको कुरा सुनेर चामल निफनिरहेकी आमाले पटपट नाङ्लो पड्काएर निराश स्वरमा भन्नुभयो, भत्काउनेले पुराना र नयाँ के भन्लान् र भाइ। म आमा छेवै बसेँ। आमाले 2 बियाँ बुढियाउँला र चोरौँलाको बिचमा च्यापेर छेउको थालमा राख्नुभयो। मगरमामा दायाँ हत्कलाले बेसमारी बिण अठ्याएर आँसेको चुच्चाले भुइँ कोतरिरहेका थिए। चियाको अन्तिम घुटको घुटुक निल्दा उनको रुद्रघण्टी माथि सर्यो। आँसीले दायाँतिर टेकेर त्यसकै बलमा उठ्दै यति भने, यस्तै हो दिदी, जहाँ गए पनि सुख हुँदो रहेनछ। उनी लर्खराउँदै उठे, एकछिन टोलाए, हाम्रा आँखा जुदे, म हाँसेँ, ल त दिदी लागेँ, भिनाजु आएपछि कुरा गर्न आम्ला। उनले हात जोडेर फन्किँदै हिँडे। उनी गएको अबेरसम्म पनि पिँढीमा रक्सीको गन्ध आइरह्यो। आमा हाम्रो घर गप्त भत्काएपछि कहाँ जाने, मैले आमातिर हेरेँ, आमा केही बोल्नु भएन, अबेरसम्म टोलाउनु भयो। साँझ जुन कालो बादलको पछौरामा लुकेको थियो भने आमाको अनुहार धमिलो चिन्तामा, आकाशमा काला बादल मडारिरहेका थिए, बेला बेला बिजुली चम्कन्थ्यो, टुकी बालेर दिदी पढिरहेकी थिइन्। म आफ्नो ओछ्यानमा निदाएको बाना गरिरहेको थिएँ, बा ओछ्यानमा पल्टिनु भएको थियो। कुन दशामा यहाँ आइएछ, आमाले बातिर हेर्नुभयो, ऐलानी जग्गा नकिनेस् भनेकै हो, मान्नु भएन के भो, फेरि थाहा पाउनु भएन सरकारले ऐलानी जग्गाका घर भत्काउने भनेको। यो पनि कसका कुरा सुनाउँछ, बा च्याँठिनु भयो, आँखा भने बन्द नै थिए। गाउँभरि हल्ला छ त, हल्ला चलेर हुन्छ त, बा बरबराउनु भयो। दिउँसो मगर भाइ रुँदै आएका थिए, आमाले सिरानी मिलाउनु भयो, मलाई डरले खाछ। उता काठमाडौँमा आन्दोलन चर्किरहेछ, बाले शान्त आवाजमा भन्नुभयो, यस्तो बेला तेरो घर भत्काउन को आउँदो हो, के थाहा विपद सोधेर आउँदैन। बाले आमाको कुरा नसुने झैँ जुरुक उठ्दै चप्पल खोज्नुभयो, पानी बेसमारी दर्कियो, घन्टीफुलका पात बज्न थाले, चिसो हावा चल्यो। मधेस सरेर केही सुख पाइएन। आमाले ट्वाल्लो पार्दै बाको अनुहार हेर्नुभयो, कहिले डाकाको डर, कहिले सरकारको। बाले चप्पल लगाउनुभयो, कुनै कता बेसमारी भ्यागुतो गरायो, बा झिलिल्ल टर्च बाल्दै भराङतिर लाग्नुभयो। कस्तो हो, मैले त केही भन्नुहुन्न, आमाले सुक्क गर्नुभयो, यति राति फेरि कहाँ हिँडेको होला। यो पनि कति पिन्चे भकियो, पिसा फेर्न जान लागेको। बा भराङको छेउमा पुग्दा बिजुली चम्कियो, बाको कुप्रो छाया घरको भित्रसम्म पसारियो। ओइ चाँडो आइज, चन्द्र घाँटी च्याथिने गरी करायो। उस सालको ठुटोमाथि उभिएको थियो गिद्ध झैँ, घाँटी तन्काउँदै त्यही बाटोतिर हेरिरहेको थियो जुन बाटो कटासे जोडिन्थ्यो। के भो म चिच्चाएँ। ऊ लुलो गोडा झुन्ड्याउँदै बायाँ गोडा र हातको भरमा ठुटो बाटो चर्यो। भुइँ छुने लाग्दा पछारियो। उड्दै हातले जाँगेमा लागेको धुलो टकटक आयो। परबाट घर जत्रो धुलोको भुमरी फनफनी घुम्दै मटेरातिर आइरहेको थियो। धुलो जति अगाडि बढ्दै आउँथ्यो बाटो छेउ उभिएका रुखहरू धुलोमा हराउँथे। भटभटे आएको म रमाएँ, किनभने मटेरातिर वर्षमा पाँच छ चोटि मात्र भटभटे आउँथे। अँ भन्दै चन्द्रे खोला छेउको जमुनाको रुख पछाडितिर दगुर्यो। म पनि उसको पछि लागेँ। भटभटे चिया दोकानमा रोकियो। रोकिँदा धुलोले चिया दोकान नै ढाक्यो। भुटुटुटु भटभटे फेरि दगुर्यो। हाम्रा नजिक आयो। भटभटेमाथि दुईजना मानिस थिए। तिनले टाउका र मुखमा रुमाल बाँधेका थिए। भटभटे जोडले हाम्रै अगाडिबाट गयो। हामीले सर्टको कलर टुप्पीसम्म तानेर कछुवाले खोलभित्र टाउको लुकाए चाहिँ टाउको लुकायौँ, धुलोबाट अनुहार र टाउको जगाउन। एकछिनपछि धुलो छाँटियो। हिँड, बाटो सुङ्न जाम, चन्द्रे दगुर्यो, बास्ना आउँछ। ऊ पाङ्राको छापमा घोप्टियो। मैले पनि त्यस्तै गरेँ। पाङ्राको छापबाट मट्टी तेल जस्तो बास्ना आइरहेको थियो, जुन चन्द्रे र मलाई खुब मनपर्थ्यो। बाटो सुङ्दा चन्द्रको नाकमा धुलो पनि पसेछ। ऊ हाच्छ्यौँ गर्दै उठ्यो। मैले पनि नाकको टुप्पो र परेला पुछेँ। भटभटे थारू गाउँ पुगिसकेछ। सुँगुर र कुकुर बेसमारी कराएको आवाज आयो। धेरै पछि भटभटे देखेर म खुसी थिएँ। त्यसैले चन्द्रलाई भने, हिँड, मिठाई खान जाम। चन्द्रे परेलाको धुलो टकटकाउँदै पछि लाग्यो र भन्यो, तेरा बाला भटभटे किन्न भन्न। म टक्क अडिएँ। चन्द्रे मतिर हेर्दै हाँसिरहेको थियो। हुन्छ, बाले किनिदिनुहुन्छ। मैले गर्वसाथ भने, म तँलाई पनि चढाउँछु। चलाउन दिनुहोस्, तँलाई चलाउन आउँछ? मैले सोधेँ। आउँछ, हेर्छस्? चन्द्रले दुवै हात अगाडि लगेर मुठी पार्यो। भटभटे समाए चाहिँ मैले टाउको हल्लाएँ। भुतुतुतु चन्द्रले चर्को आवाज निकाल्यो र दुवै मुठी यताउता घुमाउँदै खोच्याउँदै दोकानतिर दगुर्यो। तर ऊ पुल छेउ पुग्नु अगाडि नै फरक्क फर्कियो। भागीरामलाई देखेर होला, म छेउमा पुगेपछि मेरो पछि लाग्यो। भागीराम आधा बुनेको पङ्खा छेउमा राखेर सुर्ती मारिरहेको थियो। हामी आएको बुढोले चाल पायो। भुइँमा तिर्सिएका हाम्रा छाया देखेको हुनुपर्छ। हामी उसको नजिकै उभियौँ। उसको अनुहारमा धर्सै धर्सा देखिन्थे। उसले धमिला आँखा पर्लक्क फर्कायो। चन्द्रको अनुहार निलो भयो। बुढो नबुझिने गरी बर्बरायो। उसका ओठका काप कापबाट भैँसीका झैँ सेता ऱ्याल निस्केका थिए। उसले हत्केला प्याट प्याट पड्कायो। सुर्तीको धुलो हाम्रा नाकका पोराभित्र वात्त पस्यो। नाक सकसकाए। नाकबाट सिँगान तप्केला झैँ भयो। हात छ्यौँ, आँखाबाट आँसु चुइयो। बुढो मुसुक्क हाँस्यो। डाडु राम राम, मैले भने। बुढो बोलेन। दोकानतिर हेर्दै प्याच्च थुक्यो। हामी दोकानतिर लाग्यौँ। दिउँसोको समय दोकानमा मानिसको आवाज जावत त्यति थिएन। धुवा भने पुत्ताइरहेको थियो। भित्रपट्टि खटियामा आफ्नै पाखुरामा टाउको अड्याएर उत्तानो उँगिरहेका साउजी उठे। ज्यान मर्काउँदै हाँस्दा उनको माथिल्लो कालो दाँत पनि देखियो। मैले 2 रुपियाँ दिएँ। उनले स्वात्त लिए। एकैछिनमा मेरा हातभरि सुन्तला मिठाई थिए। चन्द्रे र म मुखमा मिठाई बाँड्दै राख्दा बाहिर निस्केको थुक उल्टो हत्केलाले पुस्दै दोकान बाहिरको बेन्चमा बस्यौँ। एकछिन पुलिसको लस्कर दोकान छेउ आइपुग्यो। मेरो मुटु नै चल्न छोड्ला जस्तो भयो। मेरा गोडा कुँचिए जस्ता भए। सपनामा सर्पले लखेड्दा कुँचिए चाहिँ। चन्द्रको अनुहार त मसी पोखिए चाहिँ निलो भयो। कटासे बजारबाट आएका होलान्। चन्द्र र म पुलिसलाई टाढैबाट देख्दा भागिहाल्थ्यौँ। आज भने सकिएन। 12 जना, मैले मनमा नै गरेँ। सबैका टाउकामा प्लेट जस्ता गोला टोपी थिए। सबैभन्दा पछाडि आइरहेको पुलिसको दाहिने काँधमा बन्दुक झुन्डिएको थियो। बन्दुक देख्दा पैतालादेखि तालुसम्म शरीर झन्झन आयो। चिया खान पाइन्छ? सबैभन्दा अगाडि आइपुगेको मोटो पुलिसले सोध्यो। उसको जुङ्गा पनि मोटै थियो। जुरुक्क उठेर एकछिन अल्मलिएका साउजी हाँसे। किन नपाइनु? पाइन्छ हजुर। साउजी खुसी भए। हजुरहरू कति हुनुहुन्छ? पुलिस मेरै छेउ बेन्चमा बस्दै भन्यो, 12 छौँ। पुलिसको शरीरबाट अमिलो पसिनाको गन्ध आयो। काखिनेरको कपडा कालो भएको थियो पसिनाले भिजेर। गालामा ठुटे दारी थियो, धान काटेपछिको खेत जस्तो। उसले घोसे मुन्टो लगाएको हामीलाई निहाल्यो। मैले कर्के नजरले हेर्दा आँखा जुदिए। मुसुक्क हाँस्यो। मेरो अनुहार कालो भयो। डर लाग्यो। मेरा दायाँ कुममा आफ्नो गरुङको बायाँ हात राख्दै एकछिन सुमसुमायो। मेरो ज्यान दसैँमा काठिन लागेको बोकाको शरीर चाहिँ थरथरायो। पालै पालो पुलिसहरू चिया पसल छेउछाउ थकाइ मार्दै बसे। फाँटका बकुल्ला चाहिँ कोही भने हाम्रो घरतिरको बाटो हेर्दै उभिए। एउटा दगुर्दै सालको रोक्नेर गयो र मुत्न थाल्यो। एकछिन पुलिसले लामो लामो सास फेर्यो अनि मलाई सोध्यो, नाम के हो? बृषबहादुर। कति वर्षका भयो? आठ। अनि तिम्रो नाम के हो? चन्द्रबहादुर। चन्द्रले रुन्चे स्वरमा भन्यो, चन्द्रे। कतिमा पढ्छौ? म चुइकेँ, तिनमा। पुलिस हाँस्यो, सास गनायो, भन्यो, ल धेरै पढेर पुलिस हुनुपर्छ है। म बुढी औँला भुइँमा ददार्दै बसिरहेँ। कितलीभित्रको दुध चिया भुर्लुकको उम्लियो, ढक्कन छटपटायो। साउजीले मुसु मुसु हाँस्दै कपडाको टालोले कितलीको बिँड समाए। लहरै राखेका स्टिलका गिलासमा चिया थुर्क्याउन थाले, अनि दुई दुई गिलास गर्दै सबैका हातमा चिया पुर्याउन थाले। सबैले हतार हतार समाउँदै सासले फुक्दै पिए। आज त खुब थाकियो। मेरै छेउमा बसेको पुलिसले रित्तो गिलास भुइँमा राख्यो। लौ त साउजी, कति भयो? चौबिस हजुर। अनि कता हिँड्नुभयो होला? पहाडीपुर। पुलिसले प्यान्टको गोजीमा खुम्चेका पैसा निकाल्यो। कति लाग्छ पुग्न? साउजीले बिस र पाँचको नोट समाए। डेढ घन्टामा पुग्नुहुन्छ हजुर। के कति कामले हिँड्नुभयो होला? भन्न मिल्दैन। सबै पुलिसले कपडामा लागेको धुलो टकटकाए र फेरि लाइन लागेज हिँडे। हजुर, एक रुपियाँ, साउजी कराए। पुलिसले फर्केर भन्यो, ती बच्चाहरूलाई मिठाई दिनु। चन्द्री मतिर हेरेर हाँस्यो। मैले अचम्म मान्दै पर पुगिसकेका पुलिसलाई निहालिरहेँ। ती मटेरातिर हेर्दै हिँडिरहेका थिए। बिस्तारै पुलिसहरू हिँड्दा हिँड्दै उडेको धुलोमा हराउँदै गए। पुल छेउ भागिराम जुरुक्क उठ्यो र ठूलो स्वरमा करायो, ससुरन यी सरकारी सुअर डोजर लगाके सारा गाउँ पेलही। म थर्र काँपेँ। भागिरामको कुरा सुनेर अचानक मेरो ज्यान ज्वरो आए चाहिँ तात्यो। कानका लोरा लोती ताता भए। मेरो मन चिच्चायो। पक्कै पनि यी पुलिस हाम्रो गाउँ हेर्न आएका हुन्। राति सुतेको बेला डोजर ल्याएर हाम्रो घर भत्काउँछन्। मैले पहिलोपल्ट कटासेमा देखेको डोजर हात्तीभन्दा ठुलो थियो। पहेँलो रङको, ठुला र चाख्ला पाङ्रा भएको, अगाडि ठुलो मुख भएको राक्षस जस्तो। हिँड्दा बाटो नै भत्किने, बाघले सास फेरे जस्तो घ्यार घ्यार आवाज भएको। मलाई के गरौँ गरौँ भयो। घरतिर दगुरेँ। चन्द्री पछि लाग्यो। एकछिनपछि साउजीको आवाज आयो, ए मिठाई लैजाऊ। तर म रोकिइनँ। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटबलको तिनाहु एफएम र बुटबल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुरु हुन्छ। पृथ्वी डगमगाए चाहिँ भयो। रुखका हाँगामा बसेका चरा भुर्र भुर्र उडे। थारू गाउँमा एकनास कुकुर र सुँगुर गराउन थाले। धरती हल्लियो। साँझ पख अमोरी खोलाको किनारमा डन्डी बियो। मोजाको फुटबल र बाघसाल खेल्न जम्मा भएका गोठालाहरू बेतोडले घरतिर दगुरे। दोकानमा साउजी चक्कर आए चाहिँ थ्याच्छ बसे, किनभने कटासीतिरबाट आइरहेका थिए डोजरै डोजर। डोजर अमोरी खोलाबारी आइसकेका थिए। साँगुरो बाटो छेउका सालका रुख एकपछि अर्को ढलिरहेका थिए। चट 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 गर्ले आम्म। भागिराम काँपिरहेको आफ्नो दायाँ हातमा आधा बुनेको पङ्खा झुन्ड्याउँदै जुरुक्क उठ्यो अनि करायो, आज यी डोजर सारा गाउँ पेलही। घाइते हात्ती चाहिँ कराइरहेका थिए। लहरै पाँचवटा डोजर अमोरी खोलाको किनार भत्काउँदै डोजर वारी आइपुगे। डोजरका अगाडि पछाडि बन्दुक बोकेका पुलिस थिए। यी तिनै पुलिस थिए जो दिउँसो पहाडीपुरतिर गएका थिए। मेरो काँधमा हात राखेर प्रश्न सोध्ने पुलिस सबैभन्दा अगाडि थियो। चन्द्रले अत्तालिएर मेरो अनुहार हेऱ्यो। मैले चन्द्रको मुटुमा चिसो सिरेटोले छोएर गयो। पिसाब आउला आउला जस्तो भयो। खोच्याउँदै चन्द्र दगुर्यो। ऊभन्दा पछि दगुरेको म छिट्टै ऊभन्दा अगाडि पुगेँ। ओर आएर हेर्दा डोजर ममता दिदीको घर छेउ आइसकेको थियो। म बेसरमको झ्याङमा लुकेँ। चन्द्र कतै देखिएन। एउटा पुलिस ममता दिदीको घरभित्र पस्यो। बाबुलाई घिच्याउँदै बाहिर ल्यायो। आँगनमा पछारी दियो। रुँदै आमा र ममता दिदी बाहिर निस्किए। पुलिस ठुलो आवाजमा करायो। डोजर घरमा उक्लिसकेकाले सुन्न सकिन। पुलिसले ममता दिदीहरूतिर बन्दुकको नाल सोझ्यायो। गर्लम्म डोजर घरको धुरीलाई टेकेर उभियो। पाङ्ग्रा फनफनी रिङ्न थाले। डोजर सारा गाउँ थर्कने गरी करायो। भैँसी बेसमारी करायो र गोठै भत्किने गरी छटपटायो। एकैछिनमा घर डल्लो परेर थुप्रियो। घरका भित्ताबाट उब्किएको धुलोको मुस्लो आकाशतिर उक्लियो। अब भने डोजरले हाम्रो घरतिर पिर्लिक्क आँखा फर्कायो। बेसरमको झ्याङबाट फुत्त निस्केर म घरतिर दगुरे। अचानक गोडा लुला भए, भिजेको पिठो जस्तो। बा म जोडले चिच्याउन खोजे। आवाज घाँटीमै चेप्पिएर बस्यो। मार्नलाई गर्दनमा तीनपल्ट भाला उनिएको सुँगुर चाहिँ म घिस्रिन थालेँ। गोडा लतारिए, स्याँ स्याँ बढ्यो। अगाडि बढेका डोजर त्यही बाटोमा सोझिए जुन बाटो सिधै हाम्रो घरमा आएर गाँसिन्थ्यो, र त्यही बाटोमा म लम्पसार परेको थिएँ। पहिलो डोजर मै छेउ आइपुग्यो। लतारिएको गोडाको बुढी औँलासम्म सँगसँगै आइरहेको थियो राइफल तन्काएको पुलिस। यसले बाटो छेक्यो। एउटा पुलिस बेसमारी करायो। अब के गर्ने साहब, दिउँसो मिठाई नखाएर भाग्ने यही हो, अर्कोले भन्यो। किची दिए। डोजर मेरो दायाँ गोडाको बुढी औँलामा उक्लियो। आमा म जोडले चिच्चाएको थिएँ, तर आवाज मसिनो निस्कियो। घरको कुनामा मुसा दगुरेजी गन्द्राङ गुन्द्रुङ आवाज आयो। आँखाका बन्द ढकनीमा पहेँलो उज्यालो चम्कियो। एउटा चिसो हत्केला निधारमा सलबलायो। के भयो यसलाई, बाको मोटो आवाज ऐठन परे जस्तो छ। आमाको मन तातो सास मेरो अनुहारमा सलबलायो। म जिउँदै रहेछु। आँखा उगार्न खोजे। बाको तीन सेरे टर्चको चम्किलो कटौरो आँखा हेर्न नसकिने गरी टल्कियो। बाले टर्च बन्द गर्नुभयो। मेरो आँखामाथि झुन्डिएका थिए बा र आमाको अनुहार। के भो भन् त, बाले सोध्नुभयो। मैले काँतर आवाजमा यति भने, बा अब ह्यान बस्छौँ। राजा साहेब खैरो भुइँमा सेता सेता थोप्ला भएको कोट लगाएर जब उनी अमौरी खोला हुँदै जान्थे, सबै हात जोडेर अलिकति निहुरिन्थे। आँखा जुदाउने हिम्मत कसैको हुन्थेन। उनी कहिलेकाहीँ जीप चढेर आउँथे। जीप पुरानो थियो, अगाडि लामो चुच्चो भएको, ठाउँ ठाउँमा खिया लागेको। जब उनी मटेर आइपुग्थे, अमौरी खोलामा जीपले पाजेर जान्थ्यो कालो बटारिएको धुवाको मुस्लो। राजा साहेब कहिलेकाहीँ हिँड्न हिँड्दै जान्थे। चिया दोकान खुलेपछि भने अमौरी खोलातिर देखेका थिएनन्। एकपल्ट मैले हिँडेरै जाँदा उनलाई नजिकबाट देखेको थिएँ। पुक्कर राता गाला, कटासेमा पाइने स्याउ जस्तो, पाउरोटी जस्ता बाक्ला हत्केला, ओठ र नाकको बीचमा ख्याप्प बसेको मोटो र छोटो जुङ्गा, जुङ्गा र कपाल उल्टो हाँडी जस्ता एकदमै काला थिए। मानिसहरू भन्थे, राजा साहेब नेपालगञ्जमा गएर कपाल कालो बनाएर आउँछन्। राजा साहेब हिँड्दा लौरी टेक्थे। त्यस्तो लौरी मैले अन्त कतै देखेको थिइनँ। कलेजी रङको चाँदीको बिँडवाला, माथि बटारिएको। पहाडीपुरमा उनको ठुलो र फराकिलो घर थियो। घरमा उनी एक्लै बस्थे। रानी साहब त 10 वर्ष अगाडि नै मरेकी हुन्। दुईवटा छोरा थिए। जेठो काठमाडौँ र कान्छु नेपालगञ्ज बस्छन् रे। राजा साहेबको घरको अग्लो गेटमा रातो लहरी फुल थियो। भित्रपट्टि ठुलो बगैँचा। खुसीराम भन्थ्यो, लिची कटहर नासपाती जत्रा खाइला सोफे ब्या। हुन पनि फलफुल त जति खाए पनि हुने। कति त पाक्थे, झर्थे, कुहिन्थे। बगैँचालाई घेर्ने पर्खाल मभन्दा अग्ला थिए। पर्खालमा तिखा काँडा भएका सिउँडी नै सिउँडी। सिउँडीका बाक्ला पातला छुन खोज्दा धेरैपल्ट सिउँडीका काँडाले मेरा औँलाबाट रगत निकालिदिएका थिए। राजा साहेबकै घर छेउ मिल थियो। कहिलेकाहीँ आमासँग मिल जाँदा म राजा साहेबकै पर्खालमा फैलिएका सिउँडीका पात हेर्न जान्थेँ। मलाई सिउँडीका पातमा नाम लेख्न खुब मनपर्थ्यो। सिउँडीकै तिखा काँडाले लेख्थेँ, वृषबहादुर मटेरा। एकपल्ट चन्द्रले पनि आफ्नो नाम लेखेको थियो, चन्द्रकुमार लामिछाने। पछि मैले सुटुक्क थपिदिएको थिएँ, लङ्गडो। चन्द्रले रिसाउँदै त्यो पात चुँडेर फालेको थियो। त्यसपछि धेरै दिन मसित बोलेको थिएन। त्यही पर्खाल चढ्दा चन्द्र र मैले देखेका थियौँ राजा साहेबको शान्त घर, टायलले छाएको। आफ्नो टाउको हल्लाउँदै मजुर हिँडिरहेको, घरमा कुखुराले पखेटा फटफटाएको र क्वार क्वार गरेको बाहेक अरू आवाज थिएन। थाहा छ, चन्द्रले खुसुक्क भनेको थियो, यो घरमा त थरुनीको भूत छ अरे, खुसीरामले देखेको छ अरे, त्यही भएर बौलाउँछ। डरले मेरा हातगोडा फतक्क गल्दामा सिउँडीको काँडामा ददारिँदै खसेको थिएँ। साँझ ददारिएका कुइना र गालामा मलम लगाइदिँदै बाले हकार्नु भएको थियो, फेरि रुख सडिस, अकालमै मर्लास। राजा साहेबको घर हेर्न गएको थिएँ। मलमले पोलेर छुछु गर्दै मैले सुनाएँ। मलमले पोलेर छुछु गर्दै मैले सुनाएँ। त्यो त नजा भनेको होइन, बाले मेरा कानबाट हार्नुभयो। फेरि जान्छस्? जान्न जान्न, मेरो आँखाबाट पितृका आँसु निस्के। बा आफू भने बेला बेला जानुहुन्थ्यो, बोलाउने आउँथ्यो थारूहरू भन्थे, र जुवा साहब कालध्यार खोखाइल ट हो, जुरी आइल असक बा, बा झोलामा आला राखेर जानुहुन्थ्यो। के भए रहेछ? फर्केपछि आमा सोध्नुहुन्थ्यो, लहरेको कि बल्जिए छ? बा लामो सास तान्दै भन्नुहुन्थ्यो, एक्लै छन्, उनलाई त तातो पानी तताएर खान दिने पनि कोही छैनन्। राजा साहेबले बाला भेट्ने बित्तिकै भन्थे अरे, चिन्ता नगर डाक्टर, तिम्रो जग्गा स्थायी बनाइदिने जिम्मा मेरो भयो, मैले मान्छे चिनेको छु। हुन पनि पहाडीपुरमा आँखाले नभ्याउने गरी फैलिएका स्थायी जग्गा तिनकै थिए, पहिल्यै डोजरले भत्काउन नसक्ने, सयभन्दा बढी लडिया, 60 बुकुरा उनकै थिए, बुकुरामा बस्ने थारू थरुनी पनि, ती सबै तिनका कमैया थिए। खुसीराम पनि, भागीराम बुढो भएकाले काम गर्न जाँदैन थियो। उनले दुईपल्ट काठमाडौँ गएर राजालाई भेटेका थिए अरे, किताबका राजा श्री पाँच महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवलाई, छड्के अनुहार भएका, चस्मावाल, मोटो जुङ्गा भएका राजालाई। मलाई पनि त किताबका राजा र पहाडीपुरका राजाको जुङ्गा उस्तै लाग्थे। काठमाडौँका राजाले पहाडीपुरका राजाको दायाँ कुममा हात राखेको फोटो त घरमै छ अरे, खुसीराम भन्थ्यो। त्यसै कारण होला उनीसँग मान्छेहरू साह्रै अदबमा बसेर कुरा गर्थे। छेउ पर्दा पिसाबै फेर्ने गरी डराएर कुप्रो परेर हात जोड्ने थारूहरू उनी गएपछि मनमा नै गाली गर्थे र भुइँमा थोक्थे। बागिरामले पटक पटक गाली गर्ने पहाडियामध्ये एक नम्बरमै राजा साहेब पर्थे। उनको नाम के हो धेरैले थाहा भए पनि उच्चारण गर्दै थिए, त्यसैले मैले कहिल्यै सुनेको थिइनँ उनको नाम। अस्ति फेरि खुसीराम बौलाएछ, फेरि राति लालटिन बोकेर सालगारीतिर छिरेछ। थाहा पाएपछि राजा साहेबले दुई दिनसम्म हातगोडा बाँधेर बाख्राको खोरमा लडाएछन्। त्यसपछि दुईजना थारू हतारिसै कटासे पुगेर बासित मलम र दुखाइ कम गर्ने औषधि लिएर आएका रहेछन्। पुल छेउ आइपुग्दा भागीरामले सोधेछ, कताबाट आयो? कटासेमसे दबाई लन्नु, रजुवा साहब खुसीराम अह बेढब से पिटल, एउटाले भनेछ, आँखाभर खट्केल बाटिन्। ऊ उस्तै हो, भागीरामले निराश स्वरमा भनेछ, पाँच सुधर जाई ऊ वैसा ही है। दुई दिनसम्म खुसीराम ओछ्यानमा लडेछ। अस्ति बगैँचामा फुल टिप्दै गरेको कुरा एउटा गोठालाले सुनाएको थियो, उसलाई देखेर पनि खुसीरामले नदेखे जस्तो गरेको थियो अरे। हिजो बिहान राजा साहेब आफ्नै आँगनको डुग्गीमा बसेर परिवारलाई गहुँ खुवाइरहेका रहेछन्। बिरालोका पाइला टेक्दै पछाडिबाट छेउमा आएको खुसीरामको ठूलो डुङ्गा उचालेर घुच्चुकमा हानेछ। घर बढार्न आएकी बुढी थरुनी डुगी मुन्तिर रगतै रगतमा लम्पसार परेका राजा साहेबलाई देखेपछि चिच्चाइ छ। एक दुईजना साइकलमा कुदेर कटासे पुगेछन् चौकीमा भन्नु। बाले सबै कुरा खटासेमै थाहा पाउनु भएछ। त्यही भएर पो भटभटे कुदाउँदै दुईजना मानिस पहाडी पुऱ्याएका रहेछन्। ती पुलिस रहेछन्। हिँडेर आएका पुलिस पनि त्यहीँ आएका रहेछन्। पुलिसले राति नै राजा साहेबलाई लडियामा राखेर कटासे पुऱ्याएछन्। त्यही भएर मटेराका मान्छेले बिहान मात्र थाहा पाए। त्यसपछि त थारू गाउँ र पहाडीपुरमा त्रास फैलियो। अब के हुन्छ, धेरैको साथ त गयो, दिदी र म पनि डरले स्कुल गएनौँ। दिउँसो पुल छेउ उभिएर भागीरामले गोठालाहरूलाई भनेको थियो, अब पहाडीपुरमै पुलिस घर घर पहुँचके सबको मार डाली। म र चन्द्रे पनि खुब डराएका थियौँ, पुलिसले हामीलाई पनि समात्छ, चन्द्रले घरतिर दगुर्दै भनेको थियो। किन? म छक्क परेको थिएँ, हामी त्यसको लडिया चढ्थ्यौँ नि। मैले सम्झेँ, एकपल्ट लडिया चढिसकेपछि चन्द्रले सोधेको थियो, ढाडु तिमी बौला हो? मही बोरौवा कठ, खुसीरामले सुटुक्क भनेको थियो, मै त पाटीम लागल बाटो। पार्टी भनेको के हो? मैले सोधेको थिएँ। पार्टी कहल हुई कल्सेमै राजुवा साहेब के काम नै कर परी, मैं आफन घर बनाइम, दोस्रो एक ठो बढी ठ्यावे भज करम भन्दै खुसीराम हाँसेको थियो। पुलिसले थाहा पायो भने त समाज छ, अनि त म पनि घरतिर दगुरेँ, गुमलुङ्गो सिरक ओढेर सुते। पुलिस खुसीरामलाई खोज्न थारूको सारा बुकुरा घुमेछ। खुसीरामका कान्छाबा जेठाबा पर्नेहरूलाई लात्ते लात्तले भक्कु रहेछ। त्यो बौलाएकाले हाम्रो सम्बन्धै थिएन साहेब भन्दै ती रोएका थिए अरे। पुलिसले खोला नाला सालघारी हुँदै पर परसम्मका गाउँमा खुसिरामलाई खोजेछ, तर खुसिरामको अत्तोपत्तो थिएन। रुपेडियातिर भागे जस्तो छ, धेरैले अनुमान लगाए। पुलिसले एक हप्तासम्म थारू गाउँ फन्का लगाएछ। हामी दिउँसो स्कुल जान्थ्यौँ, त्यसैले पुलिसलाई देख्न पाउँदैनथ्यौँ। बा पनि दिउँसै घर आइपुग्नुहुन्थ्यो, चिया दोकान पनि चाँडै बन्द हुन्थ्यो। राजा साहेबका जेठा छोरा आछन् रे, सारा चिज बेच्न लाछन् रे हो, एक दिन आमाले सोध्नुभयो। अब त मटेरामा बस्न पनि गाह्रो भयो, कसले घुच्छुकमा बजार्ने हो थाहा छैन। बा बोल्नु भएन। राजा साहेबले जग्गा स्थायी बनाइदिन्छन् कि भन्ने आश थियो, आश पनि सक्यो। तपाईँलाई त मतलबै छैन, कति कराकी हो। बाले मुरमुरिँदै अगेनाको अगुल्टो भुत पुत्याउनु भयो। म मर्या छैन, दुई बिघा जग्गा किनिदिउँला त, त्यही घिचलिस। केही भन्नै हुन्न, बिहा गरेपछि कहिले सुख पाइन, पहिले जा त। बा भम्किँदै जुरुक्क उठेर बाहिर निस्किनु भयो। त्यस रात अबेरसम्म बा आउनु भएन। आमा रातभरि सुक्क सुक्क रही गरिरहनु भयो। मलाई भने रातभरि सपनामा खुसिरामले ठुलो ढुङ्गा उचालेर लखेटिरह्यो। त्यसपछि दुई तिन दिन बा र आमा बोल्नु भएन। बासी त झगडा परेर होला, आमाले घरमा नियम कडा बनाउनु भयो। परीक्षा पनि नजिक आइसकेको थियो, त्यसैले पनि होला। खुरुक्क पढेर बस्नु, कहीँ जानु पऱ्यो भने सोधेर जानु भन्दै आमाले धम्काउनु भएको थियो। म दिनभरि पढेरै बस्थेँ। एक दिन चन्द्रले सिटी बजाउँदै बोलायो, म तल झरेँ। आमा भान्सामै हुनुहुन्थ्यो, हामी बेतोडले हुरिझैँ दगुर्यौँ। खेतका आली आली दगुर्दा आमाको च्याठिएको आवाज सुनियो। पढ्न छोडेर फेरि कहाँ हिँडे यी छौडाहरू, यसपालि फेल भयो भने मैले जानेछु। म पछाडि फर्किनँ, तर जोडले कराएँ, फर्स्ट हुन्छु फर्स्ट। म सेकेन्ड, चन्द्रले थप्यो। पूर्णबहादुर विष्ट, जगत रावल, वासुदेव चौलागाई, फुलवा चौधरी। चन्द्रले चौरको दुबो च्याट्ट चुडाल्यो र मुखमा राखेर चपाए चाहिँ गर्यो। उसको अनुहार बिच्छिले डसे जस्तो निलो हुँदै गइरहेको थियो। घाम आकाशमै झुन्डिए पनि मलाई लागिरहेको थियो, मेरै थाप्लामा थ्याच्छ बसेको छ। चिटचिट निस्केका पसिनाले अनुहार पानी छापे झैँ लुछुप्प रुजिरहेको थियो। 95 विद्यार्थी चौरभरि छरिएका थिए। अघिल्लो परीक्षाका प्रश्नपत्र र उत्तर पुस्तिकाका टुक्रा चाहिँ, कोही बोले त मरिजाऊ। टाढा टाढाबाट मिलको आवाज कानसम्म आइरहेको थियो, टुकटुक टुकटुक। रिजल्टको दिन, स्कुलमा रिजल्ट सुनाइरहेका थिए सरहरू। दिदीहरूको रिजल्ट कक्षा कोठाभित्र भइरहेको थियो, पाँच कक्षा मन्तिरको रिजल्ट सौरमा। हाम्रो रिजल्ट सुनाउने जिम्मा कर्णबहादुर सरले लिएका थिए। सरको मुखबाट सबै सुन्न चाहन्थे आफ्नो नाम। सर लालीगुराँस कापीका पन्ना पल्टाउँदै नाम भट्टाइरहेका थिए। म अर्धबेहोस भइसकेको थिएँ। हे प्रभु, त्यो कापी कहिल्यै नसकियोस्। सर कराए, आइत बहादुर बिक। लौ, त्यसको पनि नाम आयो। आइते जुरुक्क उठ्यो र फनक्क घुम्यो। फोटोका शिवजी चाहिँ एउटा गोडामा नाच्दै हाँस्यो, हे हे हे। हाम्रो कक्षा तिनमा सबैभन्दा ठुलो त्यही थियो, 14 वर्षको। सर अग्लो बेन्चमा उभिएका थिए। कापी हेर्ने बेला पावरदार चस्माको बिचबाट हेर्थे, नाम भनिसकेपछि चस्माको माथिबाट हेर्थे। सेतो सर्ट र खैरो बुट्टेदार प्यान्ट, छालाको जुत्ता। सर सधैँ चिटिक्क पर्थे, गर्दनमा सधैँ मफलर झुन्डेको हुन्थ्यो। सर यसकारण सबैका प्रिय थिए, कहिल्यै पिड्दैनथे र कक्षाका तिनवटै विषय पढाउँथे। सर कापीको पानाबाट आँखा उठाउँदै कराए, रामबहादुर बोगटी। बोगटी पनि जुरुक्क उठ्यो र गेटतिर दगुर्यो। अब मेरा दिमागमा नसामा कमिलाहरू दगुर्न थाले। टाउको बढ्दै बढ्दै ठुलो भयो जस्तो लाग्न थाल्यो, थाम्नै नसकिने गरी। गरुङको टाउको तलतिर कप्टियो, हामी त फेल भयौँ क्यारे। चन्द्रले मलिन आवाजमा भन्यो, सरको कापी सकिने लाग्यो, लास्टमा आउँछ। मैले एकदमै आशसहित सरतिर हेरेँ र युवराज गौतम, युवराज थिएन, त्यसरी उठेन। चन्द्रको सास खोला चाहिँ सुसायो, उसका ओठहरू कापे। उसले रसिलो आँखा मतिर पर्लक्क पल्टायो र एकपल्ट हिक्क गर्यो। सरले कापी बन्द गरे, यता मेरो सास बन्द होला चाहिँ भयो। सबै विद्यार्थी जुरुक्क उठेर नाच्दै दगुरे सरतिर, किनभने सरले गोजीबाट रातो अबिर झेकिसकेका थिए। पास भएकालाई अबिर लागिदिन्थे। नाम नआउने 10-12 जना भयौँ, म त फेल पो भएँ। लौ, मेरो चिमचिमे घडी गयो, मैले हिक्का थामेँ। सरले हाँस्दै पास हुनेको निधारमा अबिर लगाइदिइरहेका थिए। फेल हुनेहरू निहुरिँदै गेटतिर लागे, चन्द्र र म बसिरह्यौँ। दिदीहरू पास भएछन्, 6 कक्षामा पढ्ने भएछन्। खिटखिताउँदै हामी नजिक आए। आकाशे रङको सर्ट र गाढा निलो स्कर्टमा दुवै ताजा देखिन्थे। पार्वती दिदीले अलिकति टाउको निहुराउँदै सोधिन्, के भयो? फेल, मैले मरेको आवाजमा सुनाएँ। एक्कासी चन्द्रका हिक्का छुटे, उसको ज्यान थरथर काँप्यो। ममता दिदीले उसको टाउकोमा हात राखिन् र भनिन्, नरो नरो मेरो भाइ। मलाई बाले पिट्छन्, चन्द्रले डाको छोड्यो, नरो म पिट्न दिन्न। स्नेहले चन्द्रे झन काँप्यो। अर्को वर्ष राम्ररी पढ्नु, पार्वती दिदीले भनिन्, पास हुन्छ। दिदीहरूले हाम्रो हात समाउँदै उठाएर हिँडाए। गेट निर तिन टाउके उभिएको थियो। निधारभरि अबिर लगाएर उसको छेउमा दुईजना केटा थिए। तिन टाउकेले लामो उखु लुछिरहेको थियो। हामीलाई देखेर गिज्याउँदै हाँस्यो, किनभने हाम्रो निधारमा अबिर थिए। दिदीहरू एकअर्कालाई प्याट्टा प्याट्टा हान्दै खिर्किताउँदै गेट बाहिर निस्किए। हामी तिन टाउकेको नजिक पुग्यौँ। बाटो त त्यही थियो। तिन टाउकेले अचानक चन्द्रको टाउकोमा उखुले हान्नु लाजै गर्यो। हात त चन्द्रले टाउको जोगाउन दायाँतिर ढलक्क टाउको ढल्कायो। तिनैजना रेडियोका राक्षस हाँसे चाहिँ स्कुलै थर्किने गरी हाँसे। पास हुनेले उखु खान्छ, तिन टाउके बेसमारी करायो। छेउका दुई केटा पनि हाँसे, अनि फेल हुनेले यी यही तिन टाउकेले आफ्नो गुप्ताङ्गतिर देखायो। चन्द्री पिल पिल भयो। रात आँखाले एकपल्ट तिन टाउकेलाई घुर्यो। मैले उसको हत्केला समाएर ताने। चन्द्री खोच्याउँदै तानियो। ओरै आइपुग्दा पनि तिन टाउके बेसमारी कराइरहेको थियो। दिदीहरू त पास भएको खुसीमा हामीलाई छोडेर हिँडिसकेछन्। चन्द्री र म एक्लै भयौँ। बाटोभरि बोलेनौँ। हामी बाटोमा कोही मान्छे देख्यो कि रुख पछाडि लुक्थ्यौँ। तिनले पास भयो भनेर सोध्यो भने के भन्ने? चिया दोकानमा पनि सोध्छन् भनेर हामी अमौरी खोलाको पारी पारी लुक्दै लुक्दै तलपट्टि आइपुग्यौँ। झमक्क साँझ परिसकेको थियो। अमौरी खोला सुनसान थियो। चन्द्री र म अमौरी खोलाको डिलमा बस्यौँ। बतास चिसो थियो। काकी च्यातिएको सर्ट र जागेका काप कापबाट पसेर भित्रसम्म छोइरहेको थियो। अलि परको चिया दोकानमा लालटिनको पहेँलो प्रकाश पोखिएको थियो। मानिसहरूका गुनगुन आवाज हामीसम्म आएका थिए। साउजीले अचेल बोतलमा सिल लगाएका रक्सी बेच्न थालेका थिए। चिया दोकानमा मध्यरातसम्म बत्ती बल्छ अरे। चन्द्र चुपचाप थियो। उसलाई थाहा थियो आज पनि बाले बेसमारी भएको छन्, त्यसैले घर जान मानिरहेको थिएन। अहिले पनि उसका ओठ बिस्तारै काँपिरहेका थिए। तेरा बाले त तँलाई पिट्दैनन् है? चन्द्रले मलाई हेऱ्यो। म बोलिनँ, टाउको निहुराएँ। हिँड जाउँ, मैले उसको हात समाउँदै भने। ऊ केही बोलेन, बिस्तारै उठ्यो। जाँगे टकटकाउँदै हिँड्यौँ। रेडियोमा अङ्ग्रेजी समाचार आउने बेला अमौरी खोलाको किनार हुँदै हामी दुई अँध्यारा ठुटा चाहिँ घर फर्किरहेका थियौँ। अगाडिको ठुटो म फटाफट हिँडिरहेको थिएँ, अर्को ठुटो चन्द्रे खोच्याउँदै खोच्याउँदै। यता मलाई देख्ने बित्तिकै बाले बोलाउनु भयो। म रुन्ची अनुहार लिएर उक्लेँ। फेल भएछस् होइन? पढ्ने बेला मन लगाएनस्, सबै पास भए त फेल भइस्। मेरो अनुहारको छाला तन्कियो। बाले मेरो कपाल चम्चमाउनु भयो। पढेर मेरो छोरो ठुलो मान्छे हुन्छ कि भनेको, त गोठालो हुने भइस्। मेरो आँखा आँसुले डम्म भरिए। तैँले मेरो चित्त दुखाइस् छोरा, मैले हिक्क गरेँ। लजा अर्को पालि पास भएस। बाले मलाई बिस्तारै धकेलिदिनु भयो। अर्को पालि घडी ल्याइदिउँला। म आँसु पुस्तै भर्याङ झरेँ। तैँले आज हामीलाई रुवाइस्, आमाले यति भन्नुभयो। अब राम्ररी पढाइ। दिदीले अब राम्ररी नपखालिएको अनुहारले मलाई हेरिन् र भनिन्, म सिकाइदिउँला। म रातभरि रोएँ। बेला बेला चन्द्रको सम्झना आइरह्यो। त्यसका बाले खुब भकुरे होलान्। बा त मेरा जस्तो पो पिट्नु भएन, तर मुटुमै थप्पड हान्नु भयो। भोलिपल्ट बिहान पखाला लागेर बाहिर निस्कँदा एउटा कालो छाया अमौरी खोलातिर हिँडेको थियो। दिउँसो मगरमायाले सुनाए, म त भूत होला भनेर डराएको थिएँ। मैले थाहा पाएँ त्यो चन्द्र नै थियो, किनभने खोच्चाइरहेको थियो अरे। त्यसै बिहान गाउँबाट चन्द्र हरायो। श्रुति सम्वेगमा हामीले अहिले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। अर्को साता कर्णाली ब्लुजको पाँचौँ श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।